यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दो, 17,907 जनाको परीक्षण गर्दा 4,472 संक्रमण पुष्टि, 6,951 जना संक्रमण मुक्त, संक्रमित 92 जनाको मृत्यु। कोरोना भाइरसको सम्भावित तेस्रो लहरबाट बालबालिका बचाउन सातै प्रदेशमा विशेष व्यवस्था गर्ने नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको प्रतिबद्धता। कोविशील्डको विकल्पमा एस्ट्राजेनिका खोप लगाउन सकिने स्वास्थ्य सेवा विभागद्वारा स्पष्ट। र पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु। कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन संक्रमित भन्दा निको हुने दर उच्च हुँदै गएको छ। पछिल्लो 24 घण्टामा 4,472 जनामा संक्रमण पुष्टि भएको छ भने 6,951 जना संक्रमण मुक्त भएका छन्। आज 17,907 जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट 12,200 र 5,901 को एन्टीजेन परीक्षण गर्दा 4,472 जनामा संक्रमण पुष्टि भएको हो। आज कोरोना संक्रमणबाट 92 जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सबै नागरिकलाई निशुल्क स्वास्थ्य उपचार व्यवस्थाको पहल गर्ने बताउनु भएको छ। मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री तामाङले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरेर सबै नागरिकलाई निशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने जानकारी दिनुभयो। मन्त्री तामाङले विज्ञले कोविड 19 को तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिकालाई बढ़ी संक्रमण गर्ने उल्लेख गरेकाले त्यही अनुसार तयारी गरिएको बताउनुभयो। उहाँले सातै प्रदेशमा सघन उपचार कक्ष, आईसीयू र भेन्टिलेटर सहितको बाल बालिकालाई उपचार गर्न अस्पताल स्थापना गरिने बताउनुभयो। मन्त्री तामाङले कोविड 19 विरूद्धको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल वीर अस्पतालमा सय्या आईसीयू र भेन्टिलेटर थप गरिने बताउनुभयो। सबै नागरिकलाई खोप लगाउन थप खोप ल्याउने र यसका लागि उत्पादक मुलुकसँग छलफल भइरहेको उहाँले बताउनुभयो। सरकारले तोकेको भन्दा बढ़ी शुल्क लिने अस्पतालहरूको अनुगमन गरी कोविड 19 को उपचार सरकारले तोकिएकै शुल्कभित्र गराउन निर्देशन दिनुहुँदै मन्त्री तामाङले मन्त्रालयका हरेक कामलाई पारदर्शी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। आजै एमआईटी ग्रुप फाउण्डेशन मार्फत सहयोग स्वरूप संकलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोविड 19 संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउन सबैलाई आह्वान गर्नुभयो। कोरोना संक्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट सहयोग प्राप्त भइरहेको जानकारी दिनुहुँदै मन्त्री तामाङले सहयोग सामग्री स्वास्थ्य सेवा विभागमा संकलन गरी सम्बन्धित जिल्लाको माग र आवश्यकताका आधारमा पठाउने व्यवस्था गरी जानकारी दिनुभयो। गैर आवासीय नेपाली शेष घले र जमुना घलेद्वारा नेपाल तथा नेपाली जनताको सेवाका लागि स्थापित फाउण्डेशनले करिब 3 करोड़ मूल्य बराबरका 220 स्थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरूप हस्तान्तरण गरेको प्रबन्धक संचालक सुरेश चित्रकारले जानकारी दिनुभयो। सरकारले कोविड 19 विरूद्धको खोप कोविशील्डको दोस्रो मात्रा खोपको सट्टामा एस्ट्राजेनिका खोप लगाउने भएको छ। कोविशील्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्यूट र कोभ्याक्स दुवैले तत्काल कोविशील्ड खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविशील्डको सट्टामा उस्तै प्रकृतिको खोप एस्ट्राजेनिका दिने भएको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले भारतबाट कोविशील्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने जानकारी दिनुभयो। उहाँले कोविशील्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताउनुभयो। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी र कुरुवाका लागि 20 रूपियाँमा खानाको व्यवस्था गरिएको छ। निषेधाज्ञाका समयमा अस्पताल परिसरमा 20 रूपियाँमै खाना खान पाएपछि टाढा टाढाबाट उपचारका लागि आएका बिरामी र बिरामी कुरुवाले राहत महसुस गरेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण होटल तथा रेस्टुरेन्टहरू बन्द रहेको अवस्थामा अस्पताल परिसरभित्रै प्रतिछाक 20 रूपियाँमा खाना खान पाउँदा बिरामीका कुरुवा खुशी छन्। कोरोना संक्रमित दाईको भेरी अस्पतालमा उपचार गराइरहनुभएका दैलेखका गौतम साउद,
200-250 रूपियाँ प्रति कुरा साधारणै खाना खानुपर्ने अवस्था थियो भने अहिले 20 रूपियाँ भनेको त सामान्य एक कप चियाको मूल्य बराबर हो।
भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समेत उपचारका लागि बिरामी आउने गर्दछन्। बिरामी र बिरामीका कुरुवालाई लक्षित गरेर गत कार्तिक 10 गतेदेखि खाना खुवाउन शुरू गरिएको हो। बर्दियाको गुलरियाबाट आफ्ना बुवाको उपचार गराउन भेरी अस्पतालमा आउनुभएकी सरिता पौडेल पनि अस्पताल परिसरमै सुलभ दरमा खाना पाइने भएपछि सजिलो भएको बताउनुहुन्छ। शुरूमा बिहानको खाना मात्र 20 रूपियाँमा खुवाउँदै आएको अञ्जनी माता रसोईले अहिले साँझको खानाको पनि व्यवस्था गरेको छ। नेपालगंज उपमहानगरपालिकाको मासिक 1 लाख रूपियाँसँगै देश विदेशबाट विभिन्न दाताहरूको सहयोग र आफ्नै खर्चमा सुन्दर काण्ड मित्र मण्डलले खाना खुवाइरहेको छ। बिरामीलाई दालको रस र जाउलो भने निशुल्क उपलब्ध गराइने गरिएको छ। बिरामी र कुरुवालाई लक्षित गरी रसोई सञ्चालन गरिए पनि अप्ठ्यारोमा परेका अन्य मानिसहरूले पनि खाना खाँदै आइरहेका छन्। अञ्जनी माता रसोईका व्यवस्थापन संयोजक जितेन्द्र कुमार सिंह,
लगभग 700 जनालाई हामी भोजन गराइरहेछ बिरामी र बिरामीको कुर्वाको लागि गरेको, तर यो बेलामा जो पनि आउँछ त्यसलाई हामी भोजन गराउँछौं।
महामारीको समयमा सुन्दर काण्ड मित्र मण्डलले गरिरहेको यो पुण्य कर्मलाई निरन्तरता दिन सबैको हातेमालो जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनवाई आज स्थगित भएको छ। प्रधान न्यायाधीश राणा सहित वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनवाई शुरू गरेर हेर्दा हेर्दैमा आजका लागि राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअल रूपमा शिलान्यास गर्नुभएको छ। प्रधानमन्त्री ओलीले दमक नगरपालिका 2 स्थित हिमालय मावि र दमक 3 स्थित ढुकुरपानी माविको शिलान्यास गर्नुभएको हो। दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि 11 करोड़ रूपियाँ बजेट उपलब्ध भएको छ। सेवानिवृत्त कर्मचारीको मासिक निवृत्ति भरण रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइने भएको छ। महालेखा नियन्त्रक कार्यालयले विद्युतीय कोष हस्तान्तरण प्रणालीबाट यो कार्य शुरू गरेको जनाएको छ। महालेखा नियन्त्रक मधु कुमार मरासिनीका अनुसार यसबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी 2,76,000 सेवानिवृत्त कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन्। मरासिनीले निवृत्त भरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र रकम समयभित्रै सम्बन्धित निवृत्त भरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ़ने बताउनुभयो। नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न यस कार्यले ठूलो सहयोग पुग्नुका साथै निवृत्त भरण पाउने व्यक्तिले समेत छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले देशलाई समृद्ध बनाउन जनप्रतिनिधि, मन्त्री र कर्मचारीहरू इमानदारीपूर्वक आफ्नो जिम्मेवारीमा लाग्नुपर्ने बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित विदाई कार्यक्रममा उहाँले मुलुकको राजनैतिक स्थिति अत्यन्तै संकटपूर्ण र तरल भएको उल्लेख गर्नुहुँदै सबैले धैर्यतापूर्वक काम गर्नुपर्ने बताउनुभयो। निवर्तमान मन्त्री गुरूङले देशको अहिलेको राजनैतिक परिस्थितिमा गुटको स्वार्थमा नलागि कोविड संकट रोकथाम र नियन्त्रणका लागि सबै नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले उहाँको 8 महिनाको कार्यकालमा सूचना र संचार क्षेत्रमा धेरै काम भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। हिजो प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य भोलिका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिनुभयो। सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकोमा स्थायी कमिटी बैठकले यही जेठ 10 गते समर्थन फिर्ता लिएको थियो। प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्री समेत फेरबदल गरेको थियो। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2078-79 लागि पूर्व बजेट प्रस्तुत गरिएको छ। बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले आगामी आर्थिक वर्ष 2078-79 लागि बजेट तथा कार्यक्रमको सिद्धान्त उद्देश्य र प्राथमिकता सहितको पूर्व बजेट प्रस्तुत गर्नुभयो। त्यसक्रममा मन्त्री शाहले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, आर्थिक पुनरुत्थान, रोजगारी सृजना लगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिने बताउनुभयो। प्रदेश नम्बर दुईको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरू भएको छ। आजको बैठकमा प्रदेश नम्बर दुईका आर्थिक विकास तथा योजना मन्त्री विजय यादवले विनियोजन विधेयक 2078 को प्रमुख सिद्धान्त, उद्देश्य प्राथमिकता तथा प्रमुख नीति पेश गर्नुभयो। यसअघि प्रदेश सभाको बैठकमा सहभागी विभिन्न दलका नेताहरूले प्रदेश नम्बर दुई सरकारले आगामी आर्थिक वर्षका लागि पेश गर्ने नीति तथा कार्यक्रम प्रदेशको जनताको पक्षमा हुनुपर्ने सुझाव दिँदै चुरेको संरक्षणमा विशेष ध्यान दिनका लागि आग्रह गर्नुभयो। नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले चुरेको विनाशका कारणले मधेसका कृषि योग्य जमीन मरूभूमिकरण हुने क्रम बढ़ेकाले त्यसको संरक्षण हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकलाई तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाका प्रदेश सभाका सदस्यले बैठक बहिष्कार गरेका छन्। तत्कालीन समाजवादी पार्टीका प्रदेश सभाका सदस्यहरूले मुख्यमन्त्री लालबाबु रावतलाई एकलौटी तरिकाले संसदीय दलका नेता चयन गरेको र राजपाका मन्त्री र राज्य मन्त्रीलाई हटाएको विरोधमा बैठक बहिष्कार गरेको नेता परमेश्वर शाहले जानकारी दिनुभयो। पाँच थरमा कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले विकास निर्माणका कामलाई प्रभावित गरेको छ। आर्थिक वर्षको अन्तिम समयमा निषेधाज्ञा हुँदा स्थानीय तहका जनप्रतिनिधिहरू बाध्यात्मक परिस्थितिका कारण विकास निर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न नसकिएको बताउँछन्। पाँच थरबाट संवाददाता विपेन्द्र गौतमको रिपोर्ट।
जिल्लामा आर्थिक वर्ष सकिने लाग्दा जारी भएको निषेधाज्ञाले जिल्लामा सञ्चालित महत्वपूर्ण आयोजनाहरू कसरी सम्पन्न गर्ने भन्ने जनप्रतिनिधिहरूमा चिन्ता बढ्दै गएको छ। तुम्बेवा गाउँपालिकाका अध्यक्ष ओम नाथ थापा:
वर्षको नै अन्त्य भयो, कतिपय योजनाहरू अधुरा भएका छन्। चाँडै बर्खा लाग्दैछ, हाम्रोमा बीच बाटो छैन, निर्माण सामग्रीहरू ल्याएर योजना सम्पादन गर्न गाह्रो, स्वास्थ्यको मापदण्डहरू उपयोग गरेर गर्न सकिन्छ भने त्यस्ता योजनाहरूलाई चाहिँ सञ्चालन गर्नुपर्छ कि भनिन्छ।
जिल्लामा लामो समयसम्म निषेधाज्ञा हुँदा गाउँपालिकामा सञ्चालित योजनाहरू असार मसन्तभित्र सक्न समस्या भयो। कोविड संक्रमणका कारण पाँचटा जिल्लामा सर्वसाधारण मात्र होइन जनप्रतिनिधि संचारकर्मी समेत प्रभावित भएका छन्। जिल्लामा संचारकर्मी जनप्रतिनिधि र सर्वसाधारण समेतको मृत्यु भएको छ भने जनप्रतिनिधि नै संक्रमित भएपछि सोचे अनुसारको जनताको घर दैलोमा पुगेर सेवा दिन नसकेको र गाउँमा भन्दा बजार क्षेत्रका सर्वसाधारणहरू अटेर गर्दाखेरि संक्रमणको फैलिएको फिदिम नगरपालिकाकी उपमेयर उर्मिला प्रधान श्रेष्ठको भनाइ छ:
जनसम्पर्क बढी भयो, त्यसैले पनि हामीले नियन्त्रण नगर्न सकेनौ। बरु गाउँका मान्छेहरूले धेरै बुझेको छन्, तर सहर बजारका मान्छेहरूले बुझेर पनि नबुझेको जस्तो भानहरू भएको जस्तो मैले महसुस गरेको छु। जति यो हाम्रो फिदिम बजारभित्र फैलिएको छ, हामीले चाहिँ स्वास्थ्यको मापदण्डलाई ध्यान दिन नसकिरहेको अवस्था हो।
यता जिल्लामा बाध्यताले निषेधाज्ञा लगाउनु परेको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको भनाइरहेको छ:
आर्थिक वर्षको समापनको नजिकको समय पनि छ, लगभग 20-25 दिनको अवस्था पनि अब छैन भन्दा पनि हुन्छ भन्ने मलाई लाग्छ। यसमा अप्ठ्यारो अवश्य परेको, बाध्यात्मक अवस्था छ, मान्छेको जीवन जति ठुलो परेका नि केही छैन, तसर्थ हामी यसलाई अलिकति ध्यान दिन जरुरी छ।
यो महामारीको समयमा सबैले सचेत हुने हो भने संक्रमणलाई कम गर्न सकिनेछ। रेडियो नेपालका लागि पाँचथरबाट विपेन्द्र गौतम।
उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा खोट नभेटिएपछि वातावरणको मुद्दा उठाएर विवाद झिकिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आज आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषय अन्तर्क्रियामा अर्थमन्त्री पौडेलले बजेटमा केही खोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगले वातावरणको मुद्दा उठाएर विवाद झिकिएको बताउनुभयो। कोविड प्रभावित नागरिकको जीवन रक्षा बजेटको प्राथमिकता भएको भन्नुहुँदै उहाँले बजेटका सन्दर्भमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले कोविड महामारीले जीविकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पुर्याएको असरको समाधान गर्दै पुनरुत्थानको लागि प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय गौरव तथा रूपान्तरणकारी परियोजना सम्पन्न गर्न अलग्गै संयन्त्र बनाइएको भन्नुहुँदै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको स्पष्ट खाका मन्त्रालयले तयार पारेको पनि बताउनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ। गैराती 12 बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको निगमले जनाएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल वायु सेवा निगमले उडान भाडा दर घटाएको छ। इन्धनको मूल्य घटेसँगै आजदेखि नै लागू हुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडा दर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार निगमले वाइड बडी विमान एयरबस 330 साविकको मूल्यको तुलनामा 13% र न्यारो बडी एयरबस 320 जहाजमा 15% शुल्क घटाएको बताउनुभयो। सल्यानमा जीप दुर्घटना हुँदा 7 घाइते भएका छन्। नेपालगंजबाट सब बोकेर गइरहेको जीप सल्यानको बनगाड कुपिण्डे नगरपालिका 8 आगर नेटामा आज दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मध्ये 3 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गम्भीर घाइते 3 उपचारका लागि नेपालगंज पठाइएको र बाँकीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो। सुनसरीमा स्रोत नखुलेको 14,25,000 नेपाली रूपियाँ सहित 2 सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ। सुनसरीको साहेबगंजबाट विराटनगरतर्फ मोटरसाइकलमा जाँदै गरेको अवस्थामा साहेबगंजका 25 विनोद शाह र रोशन कुमार शाहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा 40 मृत्यु भएको छ भने 100 भन्दा बढ़ी घाइते भएका छन्। दक्षिणी पाकिस्तानमा 2 यात्रुवाहक रेल एक आपसमा जुझ्दा कम्तीमा 40 ज्यान गएको छ भने 100 भन्दा बढ़ी घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। सिन्ध प्रान्तको घोटकी जिल्लामा चलिरहेको रेल लीकबाट बाहिरिएपछि दोस्रो रेल त्यसमा ठोकिँदा दुर्घटना भएको हो। स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँ बासेले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका थिए। रेलवे अधिकारीहरूले दुम्बई रेलमा गरी करिब 1100 यात्रु सवार रहेको जनाएका छन्। तीव्र रूपमा कोरोना भाइरस संक्रमण फैलिरहेको थाइल्याण्डमा अस्ट्राजेनिका खोप उत्पादन शुरू भएको छ। थाइल्याण्डमा स्थानीय औषधि निर्माता कम्पनी सियाम बायोसाइन्सले बेलायतको एस्ट्राजेनिका खोप उत्पादन गर्न थालेसँगै आजैबाट थाई सरकारले आम जनतालाई खोप अभियान शुरू गरेको छ। देशका विभिन्न अस्पताल र खोप केन्द्रहरूले सूचना प्रकाशन गरी सर्वसाधारणलाई खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको छ। सरकारले यही जून महिनामा 60,00,000 जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना 1 तथा डिसेम्बरमा 50,00,000 डोज खोप उत्पादन हुने जनाएको छ। थाई प्रधानमन्त्री प्रयुत चान ओचाले आज पत्रकार सम्मेलनको आयोजना गरी योजना अनुसार नै खोप आपूर्ति हुने बताउनु भएको छ। त्यस्तै भारतमा कोरोना भाइरसको संक्रमण दर घट्न थालेसँगै भारत सरकारले दिल्ली लगायतका केही स्थानमा लकडाउन खुकुलो बनाइएको छ। दिल्ली सरकारले 14 जूनसम्म लकडाउन कायम राख्दै केही क्षेत्र खुकुलो बनाउने जनाएको छ। भारतमा 24 अवधिमा 1,636 नयाँ संक्रमित फेला परेका छन्। यो संख्या 61 दिने ताकै कम भएको र यो अवधिमा 2,427 मृत्यु भएपछि संक्रमणबाट ज्यान गुमाउनेको संख्या 3,49,186 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यमनको मरिब शहरमा भएको क्षेपास्त्र आक्रमणमा परेर कम्तीमा 17 मृत्यु भएको छ। पेट्रोल पम्प स्टेशनमा भएको क्षेपास्त्र आक्रमण हाउथी समूहले गरेको यमन सरकारले आरोप लगाएको छ भने हाउथी समूहले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। सन् 2014 ईरान समर्थित हाउथी समूहले राजधानी सना लगायत प्रमुख शहरमा नियन्त्रण कायम गर्दै सत्ता हातमा लिएपछि यमनमा गृहयुद्ध शुरू भएको हो। गृहयुद्धका कारण त्यहाँ हालसम्म 1,30,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने मानवीय संकट उच्च अवस्थामा रहेको छ।
फिफा विश्वकप छनौटको चरणको खेलमा नेपालले आज राति बलियो टीम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। कुवेतमा हुने यो खेलले नेपालको युवा टीमको खास परीक्षण गर्नेछ। खेल राति पाउने 10 बजे शुरू हुनेछ। पहिलो खेलमा चाइनी ताइपेनलाई 2-0 पराजित गरेको नेपालका प्रशिक्षक अब्दुल्लाह अल मुतारीले जोर्डनसँगको खेलका लागि टीम तयार रहेको बताउनु भएको छ। जोर्डन बलियो टीम भए पनि आफूहरू गोल गर्न सक्ने क्षमता भएको र जोर्डन विरूद्ध आश्चर्यजनक नतिजा आउने सम्भावना रहेको प्रशिक्षक अल मुतारीको दावी छ। फिफा वरियतामा नेपाल भन्दा 6 स्थान माथि रहेको जोर्डनको टीमलाई नेपाल भन्दा बढी दबाव हुनेछ। हाल फिफा वरियताको 95 स्थानमा रहेको जोर्डन विश्वकप छनौटको लक्ष्यमा प्रतियोगितामा पहिलो खेल नेपालसँग नै खेल्न लागेको हो। त्यसपछि उसले कुवेत र अस्ट्रेलियासँग खेल्नेछ। यो भन्दा अगाडि जोर्डन र नेपालले 2019 खेल्दा नेपाल 3-0 पराजित भएको थियो। त्यो बेला र अहिलेको नेपालको टीममा निकै परिवर्तन भइसकेको छ, तर जोर्डन टीममा भने खासै परिवर्तन भएको छैन। त्यो बेला नेपाल 161 वरितामा थियो भने जोर्डन 96 स्थानमा थियो। जोर्डनमा लीग हुन नसकेको करिब 7 वर्ष हुन लागेको छ। प्रतिस्पर्धात्मक तरिकाले घरेलु लीग खेल्न नपाएकाले पनि टीममा परिवर्तन भएको छैन। पुरानै टीमलाई नै यो पटक कुपित लगिएको छ। टीममा नयाँ खेलाड़ी खासै छैनन्। नेपाल र जोर्डन अहिलेसम्म 3 खेलेका छन्, जसमा नेपालले 2 हारेको छ भने 1 बराबरी गरेको छ। सन् 2011 भएको विश्वकप छनौटको खेलमा नेपाल उसको घरेलु मैदानमा 9-0 भारी अन्तरले हारेको थियो, तर दोस्रो पटक घरेलु मैदानमा खेल्दा 1-1 गोलको बराबरी गर्न सफल भएको थियो। त्यसपछि 2019 अक्टोबरमा नेपालले जोर्डनसँग उसकै मैदानमा खेल्दा 3-0 हार बिहोरेको थियो। आज राति हुने खेलमा यदि नेपालले जोर्डनसँग बराबरी मात्र खेल्न सकेको खण्डमा पनि ठूलो उपलब्धि हुनेछ। यता जोर्डनका लागि त्यो भनेको निकै ठूलो धक्का हो। हाल लीगको तेस्रो स्थानमा रहेको जोर्डनले 5 खेल्दा 3 जित 1 बराबरी र 1 हार बिहोरेको छ। उसले अस्ट्रेलियासँग हारेको छ। 10 अङ्कका साथ लीगको तेस्रो स्थानमा रहेको जोर्डन आफूलाई शीर्ष 2 राख्ने लक्ष्यमा छ। नेपाल भन्दा प्राविधिक र शारीरिक रूपमा नै निकै बलियो देखिएको जोर्डन टीमका प्रशिक्षक विटेल मार्केल्सलाई ठूलो दबाव छ। यता नेपालले पछिल्ला 5 एक जित 3 हार र 1 बराबरी खेलेको छ। जोर्डनसँग अङ्क खोज्न सकेको खण्डमा नेपाललाई एसियन कपको अर्को चरणको छनौट खेल्ने पक्का हुनेछ।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले तरलताको उचित व्यवस्थापन र ब्याज दर स्थिरताका लागि मौद्रिक नीति मार्फत सम्बोधन गर्ने भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार गरेको भर्चुअल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बजारमा न्यून तरलता हुँदा पैसा उठाउने र बजारमा अधिक तरलता हुँदा प्रशोचन गर्ने नीति राष्ट्र बैंकको रहेको बताउनुभयो। सहुलियतपूर्ण कर्जालाई लक्षित वर्गसम्म पुर्याउने, पुनर्कर्जालाई नतिजामुखी बनाउने लगायतका कामलाई राष्ट्र बैंकले विशेष चासोका साथ अघि बढ़ाउने भन्दै गवर्नर अधिकारीले आगामी मौद्रिक नीतिले बजेटमा अघि सारिएका कार्यक्रमहरू कार्यान्वयनका लागि स्पष्ट योजना अघि सार्न कार्यदलले काम शुरू गरेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाबाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी नयाँ बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकमा आगामी आर्थिक वर्ष 2078-79 पूर्व बजेट छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले कोरोनाबाट परेको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा टेवा पुर्याउने कार्यक्रमलाई नयाँ बजेटमा उच्च प्राथमिकता दिइएको जानकारी दिनुभयो। उहाँले पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवाको विकास, निजी क्षेत्रका लागि प्रोत्साहन सहितको आर्थिक सहुलियत, रोजगारी सृजना, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम ल्याइने बताउनुभयो। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल वायु सेवा निगमले भाड़ा दर घटाएको छ। इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागू हुने गरी कार्गो तथा चार्टर्ड उडानको भाड़ा दर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार निगमले वाइड बडी विमानमा साबिकको मूल्यको तुलनामा 13% र न्यारो बडी जहाजमा 15% शुल्क घटाएको छ। राष्ट्रिय वाणिज्य बैंकले 8.5% आरबीबीएल डिभेन्चर 2083 नामको ऋणपत्र मंगलबारबाट बिक्री खुल्ला गर्ने भएको छ। बैंकले 6 अवधि भएको वार्षिक 8.50% ब्याज दर भएको 2,50,00,000 रूपियाँको 25,00,000 कित्ता मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको सोमबार जारी विज्ञप्तिमा जनाइएको छ। ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ।
उहाँ हुनुहुन्थ्यो अच्युत अर्याल। अब मौसम। आगामी 24 घण्टा पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश 1-2 बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 20.5। पोखराको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 21.2। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.8 डिग्री सेल्सियस, न्यूनतम 21.8 र दिपायलको अधिकतम तापक्रम 36.5 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दो 17,907 जनाको परीक्षण गर्दा 4,472 संक्रमण पुष्टि, 6,951 जना संक्रमण मुक्त, संक्रमित 92 जनाको मृत्यु। कोरोना भाइरसको सम्भावित तेस्रो लहरबाट बाल बालिकालाई बचाउन साथै प्रदेशमा विशेष व्यवस्था गर्ने नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको प्रतिबद्धता। कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिका खोप लगाउन सकिने स्वास्थ्य सेवा विभागद्वारा स्पष्ट। र पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।